नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमेल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बद्ध व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, नेपालीका प्रमुख चाडपर्व दशैं तिहार छठ लगायतका पर्व नजिकिँदै आएका छन्। खास गरी दशैं तिहारमा अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्ने धेरै मानिसहरू चाडपर्व मनाउन कर्मथलोबाट जन्मथलोतर्फ फर्किने गर्दछन्। दशैंको समयमा करिब 20 लाख मानिसहरू काठमाडौँबाट बाहिरिने तथ्याङ्कहरू सार्वजनिक हुने गरेका छन्। काठमाडौँ उपत्यकाबाट मात्र नभई देशका अन्य शहरहरूमा पनि आउजाउ उत्तिकै मात्रामा हुने गर्दछ। प्रमुख चाडपर्वको समयमा यातायातको व्यवस्थापन उत्तिकै महत्वपूर्ण हुने गर्दछ। यस वर्षको दशैंका लागि अग्रिम टिकट खुल्ने नखुल्ने भन्ने विषयमा अन्यल रहेका बेला हिजो मात्रै आगामी असोज 12 गतेदेखि दशैंको अग्रिम टिकट खुल्ने भएको छ। देशका प्रमुख सड़कहरू विस्तार र मरमतका क्रममा रहेको सन्दर्भमा यात्रुको व्यवस्थित यात्रासँगै सुरक्षाको प्रश्न पनि अहिले चर्चामा रहेको छ। आजको अन्तरसंवादमा हामी चाडपर्वको सन्दर्भमा यातायात व्यवस्थापन नियमन र यातायात क्षेत्रमा पछिल्लो समय भए गरेका गतिविधि केन्द्रित भएर यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, नमस्कार।
कुराकानीलाई अगाडि बढ़ाउ, हिजो मात्र विभागमा भएको छलफलपछि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको भनिएको छ। अग्रिम टिकट सहित चाडपर्वको अवधिभर यातायातको व्यवस्थापन के कसरी हुँदैछ त्यो विषयमा बताइदिनुहोस् न।
धन्यवाद समसामयिक प्रश्नको लागि। हामीले आसन्न दशैं तिहार छठ लगायत चाडपर्वहरूमा नागरिकले सहज र सुरक्षित रूपमा यात्रा गर्न पाउनुपर्ने भन्ने जुन छ त्यो उद्देश्यले चाहिँ विभिन्न सरकार सम्बद्धवालाहरूसँग हिजो छलफल गरेका थियौँ। त्यसमा चाहिँ हामीले असोज 12 गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेका छौँ। यसमा विभिन्न सरकारवालाहरू, व्यवसायीहरू, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सड़क विभाग लगायत को हामीले कर्तव्य के हो, कसरी काम विभाजन गर्ने भनेर पनि छलफल गरेर त्यसलाई एउटा निर्णयमा पुर्याएका छौँ। यसमा चाहिँ व्यवसायीले यथाशक्य अनलाइन बुकिङ गर्नुपर्ने, तोकिएको भाडा दर भन्दा बढी लिन नपाउने, टिकट बिक्री कार्यलाई चाहिँ व्यवस्थित गर्ने, त्यस्तै अब सवारीको यान्त्रिक जाँच गराएर मात्रै सवारीहरू हिँडाउने, लामो दूरीको यातायातमा दुईजना चालकको व्यवस्था अनिवार्य रूपमा गर्ने लगायतका कुराहरू छन् भने यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले चाहिँ नागरिक सहायता कक्ष स्थापना गर्ने, त्यस्तै अब अनुगमनलाई एकदम प्रभावकारी बनाउने अनुगमन टोली पनि हामीले गठन गरेका छौँ। त्यस्तै रिफ्रेस सेन्टरहरू, त्यो लामो यातायातमा रिफ्रेस सेन्टरहरू स्थापना गर्ने ठाउँ ठाउँमा, त्यस्तै यो मापसे लापसे चेक जाँच गर्ने, सार्वजनिक यातायातलाई चाहिँ प्राथमिकता दिने कुराहरू, दुर्घटना न्यूनीकरणका उपायहरू अप्नाउने लगायतका विषयहरू छन् भने सडक विभागले सडक मर्मत गर्ने, भएका खाल्टाखुल्टीहरूलाई पुर्ने, त्यस्तै प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय प्रशासनले चाहिँ यो चाडबाड अवधिमा सडक खन्ने कामलाई बन्द गर्ने, शान्ति सुरक्षा भिडभाड हुन नदिने लगायतका कुराहरू छलफल भएर हामीले निर्णय गरेका छौँ। यस्तै अब अहिले यसपालि हामीले नयाँ भनेको चढ्ने यात्रुले पनि मापसे गरेर यात्रा नगर्ने होइन, अब आधिकारिक स्थानबाट मात्रै टिकट लिने, कुनै अप्ठ्यारो गुनासो भएमा नजिकको नागरिक सहायता कक्षमा सम्पर्क गर्ने जस्ता लगायतका कामहरू हामीले गरेका छौँ, जसले गर्दाखेरि यो आसन्न चाडपर्वमा हामीले यात्रालाई, नागरिकको यात्रालाई चाहिँ सहज र सुरक्षित बनाउन सक्छौ भन्ने हामीले विश्वास राखेका छौँ।
यो अग्रिम टिकट बुकिङको सवालमा यस अघिका वर्षहरूमा पनि समस्या र अन्यलता देखिन्थ्यो, यसपटक पनि अब 2 साता बाँकी रहँदा मात्रै अनलाइनबाट बुकिङ गर्न सकिने भन्ने कुरा यहाँले भन्नुभएको छ। यसरी ढिला गरेर अग्रिम टिकट बुकिङ खुल्ला गर्दाखेरि यात्रुलाई त समस्या पक्कै पर्छ होला नि। यो विषयलाई यहाँहरूले विगत वर्षदेखि नै हुँदै आएको समस्या हो, यसलाई मध्यनजर गर्न नसकेको अवस्था हो र जस्तो यस अघि असोज 5 गते नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भने पनि यातायात व्यवसायी र विभागका बीचमा सहमति समझदारी कायम हुन नसक्दाखेरि समस्या भए पनि भनिएको थियो।
अग्रिम यस्तो अनलाइन टिकटलाई हामीले सधैँको लागि गर्न सक्दाखेरि राम्रो हुन्थ्यो। यो अहिले दशैंको मुखमा आएर चाहिँ हामीले सम्पूर्ण सुधारहरू गर्छौँ भनेर सकिँदैन, त्यसकारण हामीले अल्पकालीन सुधार र दीर्घकालीन सुधार भनेर छुट्याएका छौँ। अल्पकालीन सुधारमा चाहिँ अहिले हामीले चाडपर्व केन्द्रित छौँ भने दीर्घकालीन सुधारमा चाहिँ यो कुरालाई हामीले सधैँको लागि नै थप व्यवस्थित र मर्यादित बनाउन खोजिरहेका छौँ। अहिले हामीले अनलाइन भएसम्म अनलाइन नहुँदाखेरि पनि बस पार्कमा गएर तोकिएको स्थानबाट चाहिँ टिकट लिन सक्ने गरी हामीले खुला गरेका छौँ।
जस्तो मैले सुन्न चाहेको, छोटो अवधिका लागि मात्रै अनलाइन बुकिङ अथवा अग्रिम बुकिङ खुलाउँदाखेरि यात्रुहरूलाई समस्या पर्छ कि पर्दैन? जस्तो एक महिनाको समय अवधि राखेर अग्रिम बुकिङ टिकट खुल्ला भएको भए यात्रुहरूलाई सहज हुन्थ्यो होला नि भन्न खोजेको मैले।
धन्यवाद। अब यो म पनि भर्खरै हाजिर भएँ होइन, यो विगतदेखि रोकिएको विषय भएकोले हामीले छलफल गरेर सकेसम्म छिटो खुलाउन खोजेका हौँ। अब यहाँको जुन सुझाव छ त्यो सुझावलाई हामी आगामी वर्षदेखि गर्ने प्रयास गर्नेछौँ।
विगतदेखिकै एउटा समस्या के देखिँदै आएको छ भने यात्रुहरूले सहजै सवारी साधनहरू नपाउने, यातायात व्यवसायले कतिपय अवस्थामा मनोमानी गर्ने, सीट क्षमता भन्दा बढ़ी यात्रु राख्ने लगायतका समस्याहरू पनि देखिँदै आएका छन्। आम सर्वसाधारणबाट वर्षेनी यी गुनासाहरू सुनिँदै आएका छन्। यस्ता विषयलाई सम्बोधन गर्न यातायात व्यवस्था विभागले के कस्तो तयारी गरिरहेको छ अहिले?
यसपालि हामीले जस्तै आवश्यकता अनुसार बसहरू थप गर्ने रुट पर्मिट खुला गर्ने, अरू बसहरू पनि जान पाउने लगायतले गर्दाखेरि जुन सर्वसाधारणलाई बसको आवश्यकता हुन्छ त्यो आवश्यकता अनुसारको बस व्यवसायहरूले अहिले नयाँ बसहरू पनि लिएर आउनुभएको छ र पुराना बसहरूलाई पनि व्यवस्थित गर्नुभएको छ र रुट पर्मिट हामीले खुल्ला गरेका छौँ, जसले गर्दाखेरि त्यहाँ चाहिँ आवश्यकता अनुसार बसहरू जान सक्ने अवस्था छ। र गत वर्षको जस्तो यो बढी पुछिएर जानुपर्ने, टिकट नपाउने समस्या यसपालि हुँदैन भन्ने विश्वास राखेका छौँ।
त्यसका लागि केही तयारीहरू जस्तो यहाँले भनिसक्नु भएको छ, अलि सहज यात्राका लागि तयारी त भइ नै रहेको छ, तर पनि अब यात्रुको चाप धेरै हुने हिसाबले यति नै संख्यामा थप बसहरूको व्यवस्था गरिएको छ भन्ने कुनै त्यस्तो तथ्याङ्कहरू अथवा त्यस किसिमको तयारी छ?
हामीले अब लामो दूरीको लागि 300 नयाँ बसहरू छन् होइन, त्यस्तै अब रुटमा चलिरहेका बसहरू भए, त्यस्तै यहाँ चाहिँ लोकल चलिरहेका गाडीहरू पनि जाने भए, त्यसले गर्दाखेरि अब हाम्रो आवश्यकता र डिमान्ड र सप्लाईमा भर पर्ने भयो। त्यसकारण कहाँ कति डिमान्ड हुन्छ र त्यो डिमान्डलाई हामीले सप्लाईको मोडलमा लिएर जाने भएकोले यति डिमान्ड हुन्छ भनेर अहिले नै यकिन गर्न सकिने अवस्था छैन।
जस्तो यहाँले यसअघि पनि भनिसक्नु भएको छ, सबै सम्बद्ध निकाय बीचको समन्वयबाट हामी अगाडि बढ्छौं भनेर, यातायात व्यवस्थापन भन्ने बित्तिकै यातायात व्यवस्था विभाग, सड़क विभाग, नेपाल प्रहरी बीच पनि समन्वयको उत्तिकै जरूरी हुन्छ। अहिले काठमाडौँबाट बाहिरिने अरनीको राजमार्ग अन्तर्को धोलीखेल सड़क पनि अहिले बन्दै गरेको छ। त्यसै गरी मुख्य राजमार्गहरू नागढुङ्गा मुगलिन, मुगलिन पोखरा, नारायणगढ़ बुटबल, काठमाडौँ हेटौँडा लगायतका ठाउँका सड़कहरू पनि निर्माणाधीन अवस्थामा रहेका छन्। यिनै सड़कबाट लाखौं यात्रुले ओहोरदोहोर गर्नुपर्ने हुन्छ। यो सन्दर्भमा यात्रुको व्यवस्थित र सुरक्षित यात्राका लागि सम्बद्ध निकायबाट के कस्तो पहल भइरहेको छ त्यो विषयमा अलि विस्तृतमा बताइदिनुहोस् न।
यसमा हामीले जस्तै सड़क विभागले सड़क मर्मतको कामहरू गर्ने, भएका खाल्टाखुल्टीहरू पुर्ने, जहाँ बाटोहरू बनिरहेका छन् त्यहाँ एकतर्फी बाटो सञ्चालन गर्ने ठाउँहरूमा चाहिँ नेपाल प्रहरी ट्राफिक प्रहरीहरू बस्ने, त्यस्तै भत्किन सक्ने ठाउँहरूमा डोजरहरू स्ट्यान्ड बाई राख्ने लगायतका कामहरू गरेका छौँ भने हामीले सम्बन्धित प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, जिल्ला प्रशासनहरूलाई पनि यो किसिमको व्यवस्थापनको लागि अनुरोध गरेका छौँ र हामीले पब्लिक भेहिकललाई, सार्वजनिक यातायात जहाँ धेरै व्यक्तिहरू चढ्नुभएको छ ती यातायातहरूलाई प्राथमिकता दिने लगायतका विषयहरू गरेका छौँ। यदि त्यसमा कुनै अप्ठ्यारो पर्यो भने हामीले नागरिक सहायता कक्षको व्यवस्था गरेका छौँ, त्यसमा सूचना गरेर पनि हामीले त्यो बाटोमा काहीँ कुनै पनि राजमार्गमा हिँड्दाखेरि अप्ठ्यारो पर्दाखेरि त्यसलाई सहज गर्न सक्ने गरी एउटा समिति बनाएका छौँ। त्यो समितिले तत्काल त्यहाँ काम गर्छ र जसले गर्दाखेरि यो बाटो बन्द हुने र नागरिकहरूले दुःख पाउनुपर्ने अवस्था हुने छैन।
थोरै म यात्रु सुरक्षाको सन्दर्भमा पनि केन्द्रित हुन चाहे। जस्तो यहाँले यसअघि नै भनिसक्नु भएको छ कि रात्रिकालीन बसमा दुईजना चालकहरू राख्ने यो कुरा त विगतदेखि नै उठ्दै आएको छ, नियमन हुन सकेको छैन र त्यसकारण प्रभावकारी कार्यान्वयनमा पनि नआएको अवस्था देखिन्छ। यो यात्रुसँग जोडिने सुरक्षाको सवालमा जोडिने प्रश्न पनि हो। त्यसै गरी ट्राफिक प्रहरी भएको ठाउँमा यात्रुहरूलाई ओराल्ने त्यसपछि पुनः चढ़ाउने लगायतका समस्याहरू पनि देखिँदै आएका छन्। केही सीमित जरिवाना तिर्ने तर यात्रुहरू धेरै सीट क्षमता भन्दा धेरै बोकेर हिँड्ने सवारी साधनहरू पनि राजमार्गहरूमा उत्तिकै देखिन्छन्। यो सन्दर्भमा नियमनलाई प्रभावकारी बनाउन के कस्ता कदमहरू चालिँदैछन्, यस्ता विषयहरूमा यातायात व्यवस्था विभाग जानकार छ कि छैन?
धन्यवाद, एकदम समसामयिक प्रश्न सोध्नुभयो। हामीले चाहिँ हिजो छलफल गरेका छौँ यो विषयमा पनि, किनभने यो लामो दूरीको यातायातमा दुईजना चालकको व्यवस्था चाहिँ ट्राफिक प्रहरी वा अरूलाई छल्न मात्रै होइन, यो एउटा प्रोफेसनल इथिक्स हो। यसले चाहिँ दुर्घटनालाई न्यूनीकरण गर्छ, त्यस कारणले गर्दाखेरि यसमा अनिवार्य रूपमा व्यवसायीले पनि हामीलाई सहयोग गर्ने कुरा भएको छ, ट्राफिक प्रहरीले पनि यसलाई कडाईका साथ अनुगमन गर्ने कुरा भएको छ। भने जुन यो सीमित जरिवाना तिरेर फेरि हिँड्ने भन्ने यहाँको कुरा थियो, त्यो कुरा पनि हामीले गरेका छौँ। र कसैले नियम उल्लङ्घन गरेमा उसलाई एउटा जरिवाना दिने र उसले फेरि हिँड्न पाउने अवस्थालाई रोकिनुपर्छ भनेर, त्यसको पनि हामीले वैकल्पिक उपायहरू त्यो गाडी चाहिँ त्यहीँ राख्नुपर्छ भनेर, जरिवाना तिरेकै भरमा उसले फेरि हिँड्न पाउँदैन, त्यसलाई चाहिँ अर्को ड्राइभर ल्याउनुपर्छ लगायत उसको कसुर अनुसारको कारवाही हामी गर्छौँ भन्ने कुरामा हामी सहमत भएका छौँ।
यसपटकको चाडपर्वको समयमा पनि वर्षा हुने आकलन गरिएको छ, मौसम पूर्वानुमान महाशाखाले पनि त्यो विषयलाई उजागर गरिसकेको छ। यस्तो अवस्थामा जोखिमपूर्ण सड़कहरूको पहिचान गरेर पूर्व सूचना दिने लगायतका कार्यहरूको सन्दर्भमा यहाँले कुनै यहाँको संस्थाबाट अथवा यातायात व्यवस्था विभागबाट त्यस किसिमका निर्णयहरू भएका छन् कि छैनन्, सम्बद्ध पक्षमा यो विषयमा छलफल भएको छ कि छैन?
यसमा हामीले भौतिक कुरा तथा यातायात मन्त्रीज्यूको अध्यक्षतामा हामी चाहिँ सड़क विभाग, अरू विभाग, यातायात व्यवस्था विभाग लगायत सम्बद्ध हामी सबै निकायहरू बसेका छौँ। बसेर हामीले त्यो सड़क, अघि पनि मैले यहाँलाई भने कि जहाँ चाहिँ बाटोहरू बनिरहेका छन्, बाटो धसिएका छन्, त्यस्ता ठाउँहरूमा एकतर्फी यातायात सञ्चालन गर्नको लागि नेपाल प्रहरी, ट्राफिक प्रहरी समेतको उसमा सहयोगमा हामीले त्यो व्यवस्थापन गरेका छौँ।
यो नागरिक सहायता कक्षका कुराहरू पनि उठिरहेका छन्। नागरिक सहायता कक्षहरू कहाँ कहाँ स्थापना गरिँदैछ, कुन कुन निकायबाट नागरिक सहायता कक्षहरू सञ्चालन गरिँदैछ र त्यस्ता सहायता कक्षहरूले नागरिकलाई के कसरी सेवा प्रदानमा अथवा सेवा प्रवाहमा सहजीकरण गर्छन्?
नागरिक सहायता कक्ष चाहिँ मुख्य हामीले काठमाडौँलाई गरेका छौँ। काठमाडौँमा चाहिँ हामीले नागढुङ्गा, कलङ्की, स्वयम्भू, हलचोक, माछा पोखरी, नयाँ बसपार्क, चाविल, तिलगङ्गा, कोटेश्वर, सातो बाटो, दक्षिणकाली, सुन्धारा लगायत जहाँ चाहिँ बढी यात्रुहरूको भिडभाड हुन्छ त्यस्ता ठाउँहरूमा राखेका छौँ। यसमा हामीले चाहिँ अब हाम्रो नाडा हुन्छ, त्यस्तै महानगरपालिका, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभागसँगको सहकार्यमा गरेका छौँ। भनी हामीले जिल्लाहरूमा चाहिँ गृह मन्त्रालय मार्फत प्रमुख जिल्ला अधिकारीज्यूलाई चाहिँ अनुरोध गरेका छौँ यसको लागि।
हुन्छ, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी चाडपर्वको सन्दर्भमा यातायात व्यवस्थापन, नियमन र यातायात क्षेत्रमा पछिल्लो समय भए गरेका गतिविधि केन्द्रित भएर यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई अगाडि बढ़ाउ। यातायात क्षेत्रमा अपेक्षित सुधार हुन सकेन, जहिले पनि व्यवसायीले नै यातायात क्षेत्रलाई यात्रु अनुकूल भन्दा पनि आफू अनुकूल बनाउने गरेका छन् भनेर पनि गुनासो आउने गरेको छ। विगतमा सिन्डिकेटको कुरा पनि उत्तिकै मात्रामा उठ्ने गरेको थियो। यस्ता विषयलाई सम्बोधन गर्न, यस्ता समस्यालाई सम्बोधन गर्न के कसरी अगाडि बढ़िँदैछ?
अहिले हामीले दशैं चाडबाडलाई केन्द्रित गरेर अहिलेका समस्याहरू समाधान गर्ने भनेर अल्पकालीन समस्या समाधानमा लाग्यौं, त्यस्तै अब दीर्घकालमा पनि हामीसँग धेरै समस्याहरू छन् होइन, ती समस्याहरूलाई अझै हामीले थप व्यवस्थापन गर्नुपर्ने छ। त्यसको लागि जस्तै अब हामीले अहिले बस पार्क यातायातलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा, वैज्ञानिक भाडा समायोजनका कुराहरू, त्यस्तै अब यातायात क्षेत्र लाई थप सुधार कसरी गर्न सकिन्छ, अदालतबाट सम्मानित अदालतबाट भएका आदेश फैसलाहरूलाई कार्यान्वयन गर्ने कुराहरू, त्यस्तै भर्खर सिमतालमा भएको दुर्घटना पछाडि बनेको एउटा समितिले दिएका निर्देशनहरूलाई कार्यान्वयन गर्ने कुराहरू लगायत यो क्षेत्रलाई, यातायात क्षेत्रलाई कसरी हामीले थप व्यवस्थित र मर्यादित बनाउन सक्छौँ, यसलाई पनि एउटा उद्योगको रूपमा हामीले लिएर जान सक्छौँ भन्ने विषयमा हामी यस पछाडि सरकारवालाहरू बीच थप छलफल गरेर चाहिँ यसलाई एउटा टुङ्गोमा पुर्याउने उद्देश्य राखेका छौँ।
जस्तो समन्वयको सन्दर्भमा म थोरै केन्द्रित हुन चाहे, चाडपर्वको समयमा यात्रुको आवाजावत बढ़ी हुने हुनाले यो समयलाई अलि महत्वपूर्ण पनि मानिन्छ। यो समयका लागि मध्यनजर गरेर विभिन्न सरकारवाला निकायहरू बीच के कस्ता निर्णयहरू भएका छन्, यहाँहरूले त्यो छलफलमा के कस्ता विषयहरूलाई उठान गर्नुभएको छ र ती उठान भएका विषयका आधारमा के कस्ता निर्णयहरू भएका छन्, अथवा समन्वयको सवालमा कसले के भूमिका निर्वाह गर्ने भनेर यहाँहरूले निर्ख्योल गर्नुभएको छ, त्यो विषयमा अलि स्थितिमा बताइदिनुहोस् न।
अब जस्तै हाम्रो स्टेक होल्डर भनेको व्यवसायीहरू हुनुभयो, व्यवसायीहरूले यथासक्यो अनलाइन बुकिङ गर्ने कुराहरू, तोकिएको भाडा दर लिने कुराहरू, त्यस्तै अब टिकट बिक्री गर्दाखेरि चाहिँ ड्रेस लगाएको मान्छे आधिकारिक ठाउँबाट मात्रै बिक्री गर्ने, सवारीको यान्त्रिक जाँच गराएर मात्रै सवारी लामो दूरीमा चलाउने, त्यस्तै दुईजना चालकहरू लामो दूरीमा यता चलाउँदाखेरि दुईजना चालक अनिवार्य रूपमा राख्ने लगायतका विषयहरू, प्रोफेसनल इथिक्सका कुराहरू उहाँहरूसँग हामीले गरेका छौँ भने, त्यस्तै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले चाहिँ अनुगमनलाई प्रभावकारी बनाउने, अनुगमन टोली लिएर जाने, ठाउँ ठाउँमा अनुगमन गर्ने, त्यस पछाडि गएर नागरिक सहायता कक्षबाट चाहिँ गुनासो सुन्ने, सहयोग प्रदान गर्ने, रिफ्रेस सेन्टरका कुराहरू लामो दूरीमा जाँदाखेरि उहाँहरूलाई चाहिँ दुर्घटना नहोस् भन्ने उद्देश्यले रिफ्रेस सेन्टरका व्यवस्थापन गर्ने, त्यस्तै मापसे लापसे चेक गर्ने लगायतका कुराहरू छन्। त्यस्तै अब जुन बाटोको अवस्था छ, बाटोको अवस्थाले काहीँ जाम हुँदाखेरि सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्ने धेरै नागरिकहरू त्यसमा रहनुहुन्छ, त्यस्तै अब दुर्घटना न्यूनीकरणका अरू उपायहरूमा पनि हामीले छलफल गरेका छौँ। त्यस्तै सडक विभाग र स्थानीय सरकारहरू, प्रदेश सरकारले चाहिँ अब सडक मर्मतका कुराहरू खाल्टाखुल्टी गर्ने, यो अहिले चाडबाडको अवधिबाट सडक नखन्ने कार्यलाई बन्द गर्ने, शान्ति सुरक्षा गर्ने लगायतका कुराहरू राखेका छौँ।
यहाँले एउटा महत्वपूर्ण कुरा पनि उठान गर्नुभएको छ यात्रुको गुनासोको सन्दर्भमा, यात्रुले गुनासो कहाँ कसरी गर्न सक्छन्, यदि यात्रुले सहजै सवारीका साधन पाउन सकेनन् भने त्यस्तो सन्दर्भमा यातायात व्यवस्था विभागले कुनै विशेष व्यवस्था गर्न सक्ने त्यस्तो अवस्था रहन्छ र
सक्छ, किनभने अब हामीले सबै नागरिकहरूलाई यात्रुहरूलाई उहाँहरूको आवश्यकता अनुसार बसहरू उपलब्ध गराउने भनेर हामी यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, त्यस्तै अब सरकारवालाहरूसँग जुन छलफल गरेका छौँ त्यो अनुसार चाहिँ बसहरू स्ट्यान्ड बाई छन् र बसहरू हामी पठाउन सक्छौँ। त्यसरी कसैले टिकट पाउनु भएन, टिकट भने चाहिँ यो कुनै अप्ठ्यारोहरू अप्ठ्यारो पर्यो भने चाहिँ नजिकको नागरिक सहायता कक्ष वा ट्राफिक प्रहरीलाई वा यातायात व्यवस्था विभागमा पनि फोन गरेर यो कुराहरू भन्न सकिन्छ, त्यसको व्यवस्थापन त्यसको निर्ग्योल चाहिँ हामी गर्छौँ।
यहाँ भर्खरै मात्र यातायात व्यवस्था विभागको नेतृत्वमा आउनुभएको छ, विगतदेखि नै एउटा समस्या के देखिन्छ भने सवारी चालक अनुमति पत्र छपाईमा वर्षौंदेखि ढिला भइरहेको छ, सर्वसाधारणले सजिलै सवारी चालक अनुमति पत्र प्राप्त गर्न सकिरहेको अवस्था छैन। यहाँ नेतृत्वमा भर्खरै आए पनि यो समस्याको बारेमा तपाईँ अवगत नै हुनुहुन्छ, यो समस्या समाधानका लागि तपाईँको तर्फबाट के कस्तो पहल रहन्छ, विभागले यो समस्या समाधानका लागि आगामी दिनमा के कस्ता कदम चाल्छ त्यो विषयमा बताइदिनुहोस् न।
अहिले करिब 22 लाख जति सवारी चालक अनुमति पत्र यो डिजिटल हामीले दिन नसकिरहेको अवस्था छ, र अब नेपालको संविधान अनुसार सवारी चालक अनुमति पत्र सवारी सम्बन्धी सम्पूर्ण कामहरू चाहिँ प्रदेश सरकारले गर्ने भएकोले गर्दाखेरि प्रदेश सरकारहरू र यातायात व्यवस्था विभागले सहकार्य गरेर समन्वय गरेर हाम्रा सम्पूर्ण प्रदेशबाट प्रदान गरिने लाइसेन्सहरू प्रदेशबाट गर्ने, त्यस पछाडि जुन अगाडि बाँकी यातायात व्यवस्था विभागबाट दिनुपर्ने बाँकी छन् त्यसलाई चाहिँ हामीले कसरी सकेसम्म छिटो र सहज ढङ्गले दिन सक्छौँ भन्ने विषयमा हामी छलफल गरिरहेका छौँ। म भर्खर हाजिर भएको 2 दिन भएको छ, र यसमा केही न केही हामी दसैँ तिहार पछाडिसम्ममा एउटा निकाल्छौँ र छिटै यो जुन ड्यू भएका लाइसेन्स छ त्यसलाई चाहिँ नागरिकहरूलाई दिने अवस्था सिर्जना गर्छौँ।
जस्तो यहाँले प्रदेश सरकारलाई जिम्मा दिने कुरा बताइरहँदाखेरि केन्द्र सरकारले नै सवारी चालक अनुमति पत्र वितरण गर्न कठिनाई भोगिरहेको सन्दर्भमा त्यसलाई व्यवस्थापन गर्न कसरी सकिन्छ, यहाँले भने जस्तै प्रदेश सरकारहरूले यो कामको जिम्मा लिन सक्ने अवस्था रहन्छ कि रहँदैन, त्यो विषयमा यहाँलाई के लाग्छ?
यस्तो हुन्छ, यो चाहिँ गहन विषय भएकोले हामीले प्रदेश सरकार सँग बसेर छलफल गरेर त्यसका उपायहरू, हामीसँग विभिन्न विकल्पहरू छन्, ती विकल्पहरूमा छलफल गर्छौँ र ती विकल्पहरू मध्ये सबैभन्दा सहज विकल्प सबैभन्दा उपयुक्त जुन छ त्यो अनुसार हामी निर्णय गरेर काम अगाडि बढाउँछौँ। अहिले मैले यसै गर्छु भनेर हुँदैन, किनभने यसमा हामीले स्टेक होल्डर कन्सल्टेसन पक्कै पनि गर्नुपर्छ, प्रदेश सरकारहरूले कार्यान्वयन गर्नु छ, सङ्घ सरकार संविधानका कुराहरू, ऐनका कुराहरू, कानुन कार्यविधि लगायत सम्पूर्ण राखेर हामीले जुन नागरिकले समयमै सवारी चालक अनुमति पत्र पाउने उहाँहरूको राइट हो, त्यो राइट चाहिँ हामीले पूरा गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यो हामी गर्छौँ।
यहाँले यसो भनिरहँदाखेरि भुक्तानी गर्नुपर्ने निकायलाई भुक्तानी दिन नसक्दा अब प्रदेश सरकारहरूलाई नै सवारी चालक अनुमति पत्र छाप्ने जिम्मा दिने कुरा बाहिर आएको पनि अहिले चर्चा सुनिन्छ, यो विषयमा के कस्तो सत्यता हो? र जस्तो अब यहाँले यसो भनिरहँदाखेरि अहिले पछिल्लो समय नगद भुक्तानी गरेको रसिदमा नै सवारी चालक अनुमति पत्र वितरणका लागि ढिलाइ हुँदा क्यूआर नै त्यसैमा व्यवस्था गरिदिने कुराहरू पनि अहिले चर्चामा रहेका छन्, यो विषयमा के कस्तो हो, यथार्थ के हो बताइदिनुहोस् न।
मलाई यस्तो लाग्छ, अलिक छिटो भयो कि जस्तो लाग्छ, होइन, हामी अहिले चाहिँ चाडपर्व आसन कसरी यातायातलाई व्यवस्थित गर्न सक्छौँ भन्ने विषयमा छलफलमा छौँ र अब अहिले नै मास्टर प्लान यसो गर्छौँ उसो गर्छौँ भन्नुभन्दाखेरि पनि यी विषयहरूलाई हामीले गहनसँग अध्ययन गरेर अब यसो गर्ने भनेर भन्नु नै बेटर हुन्छ जस्तो मलाई लाग्छ। अध्ययन बिना सर्फेसली भनेर यो चाहिँ गलत कुरा हुन्छ कि जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि चालक अनुमति पत्र प्राप्त गर्नुपर्छ, भुक्तानी बाँकीका कुराहरू जुन कुराहरू यहाँले उठाउनुभयो एकदम गहन विषय छन्, ती विषयहरूलाई कसरी समाधान गर्ने भन्ने विषय हामीले स्टेक होल्डरसँग छलफल नगरिकन अहिले त्यतिकै बोल्न सक्ने अवस्था छैन, त्यस कारण छलफल गरेर मात्रै हामी यसको सहज अवतरण कसरी गर्न सकिन्छ त्यसमा लाग्छौँ।
सवारी चालक अनुमति पत्र वितरणमा ढिलाइ भइरहेको एउटा सन्दर्भ छ भने पछिल्लो समय धमाधम गैर कानूनी ढंगबाट चालक अनुमति पत्र वितरण भएका घटनाहरू पनि एकपछि अर्को गर्दै बाहिर आइरहेका छन्, यसले त अब विभागको शाखमाथि नै प्रश्न उठाइरहेको छ। यस्ता तमाम विषयहरू, तमाम समस्याहरू रहेका छन् जसको समाधानका लागि यातायात व्यवस्था विभागले धेरै कामहरू अगाडि बढाउनु पर्ने हुन्छ, यी सन्दर्भलाई हामीले कसरी हेर्न सक्छौं?
यसमा बुझाइको अलिकति कमी भयो कि जस्तो लाग्छ मलाई, होइन, यातायात व्यवस्था विभागले लाइसेन्स वितरण गर्दैन, लाइसेन्स वितरण गर्ने यातायात कार्यालयहरू छन्, यातायात कार्यालयहरू चाहिँ प्रदेश सरकार अन्तर्गत छन्, त्यस कारणले गर्दाखेरि जसले लाइसेन्स वितरण गर्छन् ती ठाउँहरूलाई व्यवस्थित गर्नुपर्छ भन्ने मलाई लाग्छ र हामीले जसले लाइसेन्स दिन्छ त्यसप्रति जिम्मेवार, एकाउन्टेबल, रिस्पोन्सिबल पनि ऊ हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। त्यस कारणले गर्दाखेरि कसरी त्यसलाई चाहिँ त्यो डाटा म्यानेजमेन्टका कुराहरू, त्यसको जिम्मेवारी, एकाउन्टेबिलिटीका कुराहरू, रिस्पोन्सिबिलिटीका कुराहरूलाई थप व्यवस्थित र मर्यादित गर्न सकिन्छ भन्ने कुरा हामीले सङ्घ सरकार र प्रदेश सरकारहरू बीच बसेर छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ।
जस्तो अब दुई सरकारको समन्वयको कुरा पनि रह्यो र योजना बन्न बाँकी रहेको कुरा पनि यहाँले उल्लेख गरिरहँदाखेरि यो एउटा आफैमा जटिल र वर्षौंदेखि अल्झिरहेको समस्यालाई तत्कालै समाधान गर्न पनि केही समय लाग्ने देखिन्छ। प्रदेश सरकार र केन्द्र सरकार बीच यो विषयमा समन्वय गरेर कसरी अगाडि बढ्न सकिन्छ? कानूनको पनि आवश्यकता पर्छ होला, ऐन नियमावली पनि त्यहाँ बनाउनु पर्ने हुन्छ होला, त्यसको लागि पनि लामो समय लाग्न सक्छ, यस्ता सन्दर्भ पनि त्यहाँ जोडिन आएका छन्। यसरी हेर्दा त अनन्तसम्म लम्बिने हो कि भनेर आम सर्वसाधारणले त्यसरी लिएको एउटा अवस्था पनि छ नि त। फेरि
म भर्खरै प्रदेश सरकारमा बसेर प्रदेश सरकारबाटै यहाँ सर्वभार आएको हुँ, प्रदेश सरकारका पनि आफ्नै समस्याहरू छन्, केन्द्रले चाहिँ डाटा अधिकारहरू समातेर राखेको, केन्द्रलाई हामीले काम गर्न सक्ने हुँदाहुँदै पनि हामीलाई काम गर्न नदिएको भन्ने प्रदेश सरकारको भनाइ छ भने, त्यस कारणले गर्दाखेरि अहिले हामी मुलुक विकेन्द्रीकृत संघीय उसमा गइसके पछाडि, संघीय प्रणालीमा गइसके पछाडि हामीले अधिकार केन्द्रमा राख्नु भन्दाखेरि संविधानमा त ज जसलाई प्रदान गरिएको छ ती निकायहरूलाई हामीले अधिकार छोड्नुपर्छ भन्ने मलाई लाग्छ, नम्बर एक। नम्बर दुईमा हामी यसलाई समाधान गर्न भनेर हामी प्रदेश सरकारका सम्बन्धित सचिवज्यूहरू, विभिन्न सात प्रदेशका सचिवज्यूहरू र केन्द्र बसेर हामी यसलाई छलफल गर्छौँ र एउटा टुङ्गोमा पुर्याउँछौँ भन्ने मलाई लाग्छ।
यो म फेरि समग्र यातायात व्यवस्थापनतर्फ केन्द्रित भएर यहाँलाई प्रश्न गर्न चाहे, जस्तो विगतमा यातायात क्षेत्रको समग्र सुधारका लागि एउटा प्राधिकरण गठन गर्नुपर्ने हो कि भनेर पनि सरकारी तहमा छलफल भएको थियो, अहिले यो विषय चर्चामा त छैन, तर हाम्रो समग्र यातायातमा धेरै नै समस्याहरू देखिएका छन्, ती समस्याहरू समाधानका लागि कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ जस्तो यहाँलाई लाग्छ? अब त यहाँ नेतृत्वमा पनि पुगिसक्नु भएको छ र यही क्षेत्रमा लामो समयदेखि कार्य पनि गर्दै आउनु भएको छ, यस हिसाबले कसरी अगाडि बढ्न सकिन्छ?
यातायात क्षेत्रलाई थप व्यवस्थित र मर्यादित कसरी बनाउन सकिन्छ भनेर धेरै अध्ययनहरू भएका छन्। विभिन्न टोलीहरू समय समयमा गठन भएर उहाँहरूले प्रतिवेदनहरू दिनुभएको छ। त्यो प्रतिवेदनहरूलाई हामीले कार्यान्वयन गर्न नसक्दाखेरि अहिलेको समस्याहरू बल्झिएको जस्तो मलाई लाग्छ। ती प्रतिवेदनहरूलाई केलाएर, ती प्रतिवेदनका राम्रा कुराहरू के छन्, ती कुराहरूलाई हामीले इन्टिग्रेटेड गरेर हामीले एउटा वे रोड म्याप बनाउन सक्यौँ भने यो क्षेत्रलाई हामी व्यवस्थित गर्न सक्छौँ भन्ने विश्वास लाग्छ।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले चाडपर्वको समयमा यातायात व्यवस्थापन नियमन र यातायात क्षेत्रमा पछिल्लो समयमा भए गरेका गतिविधि केन्द्रित भएर यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।